السلام علیکم خواتین و حضرات، میں آپ کا میزبان حارث خلیق وائس آف امریکہ کے اسی پوڈکاسٹ سیریز کے ساتھ ایک مرتبہ پھر حاضر ہوں. یہ وہی پوڈکاسٹ سیریز ہے جو ہم پاکستان کے قیام کے 75 سال کے موقع پر آپ کے سامنے لائے ہیں، اور قیام پاکستان کو 1947 سے لے کر سن 2022 تک جو 75 سال کی ایک اس کی تاریخ رہی ہے، ہم اس پر بھی اس کا بھی جائزہ لیتے ہیں ہر شعبے کا، ریاست، سیاست، سماج، فنون لطیفہ، علم و ادب، فکر و فن، کھیل، ثقافت، ہر شعبے کی کا ہم نے جائزہ لینے کی اس میں کوشش کی ہے. مگر ایک جو بنیادی جو موضوع ہے جس پر ہم نے تھوڑی بہت گفتگو ایک اور پوڈ کاسٹ میں بھی کی ہے، وہ پاکستان کی معیشت ہے. مگر وہ گفتگو ہم نے پبلک پالیسی اور ٹیکس کا جو مسائل ہیں پاکستان میں اس پر فوکس کر کے کی ہے، لیکن آج کی جو ہم گفتگو کریں گے وہ پاکستان کی جو ایک جو تاریخی سفر رہا ہے پاکستان کی معیشت کا، اور پاکستان کی جو ایک مستقل ایک میکرو اکنامک انسٹیبلٹی رہی ہے، اور جو پاکستان میں صنعت کاری کے مسائل رہے ہیں، پاکستان میں جو تعلیم اور صحت پر یا دیگر جو بنیادی انسانی حقوق ہیں ان کی پاسداری کے لیے، لوگوں کی ضروریات کو پورا کرنے کے لیے جو کم اخراجات کیے گئے ہیں ریاست کی یا مختلف حکومتوں کی جانب سے، اس پر، اور آئندہ ہمارا مستقبل کیا ہے، اس میں کیا مشکلات ہمیں اور کیا چیلنجز ہمیں درپیش ہیں، آئی ایم ایف سے ہمارے کیا تعلقات ہیں، وغیرہ وغیرہ، ان سب پر گفتگو کرنے کے لیے جو میرے مہمان ہیں آج، اور یہ چونکہ بہت اہم موضوع ہے اور یہ بہت اہم مہمان ہیں، ہم نے سوچا کہ ان سے ایک تفصیلی گفتگو ہو، اس لیے ایک ہی مہمان ہے آج کے پوڈ کاسٹ میں، اور یہ پاکستان کے ممتاز ماہرین معاشیات میں سے ایک ہیں. پاکستان میں صنعت کاری کے مختلف جو فیزز رہے ہیں اس پر بھی ان کا کام منظر عام پر آ چکا ہے. اس کے علاوہ انہوں نے پاکستان کی جو سوشل سپینڈنگ، جیسے میں نے کہا کہ جو عوام پر خرچ کیے جانے چاہیے وسائل، پاکستان میں دولت کے ارتکاز کے خلاف، دولت کی تقسیم کے سلسلے میں کیے جانے والے کام سے، مزدوروں کی خوشحالی پر کیے جانے والے کام سے، اس سب سے ان کا بہت گہرا تعلق رہا ہے، اور مصنف ہیں، گفتگو بھی کرتے ہیں ان تمام باتوں پر. اور ایک خاص بات ان کی یہ بھی ہے کہ یہ کوشش ضرور کرتے ہیں کہ جو معاشیات کی اختصاصی زبان ہے، اسپیسیفک لینگویج ہے، اسے عام فہم بنائیں سننے والوں کے لیے. تو ڈاکٹر اسد سعید، میں آپ کا بہت ممنون ہوں کہ آپ نے وقت نکالا اور اس بات پر رضامندی ظاہر کی اپنی مصروفیت سے کہ آپ ذرا تفصیلی گفتگو کریں گے ہمارے ساتھ، ہمارے سامعین کی اور میری معلومات میں اضافہ کرنے کے لیے.
شکریہ بہت بہت حارث، بہت خوشی ہوئی اس پروگرام میں آ کر اور آپ سے گفتگو کرنے کی.
اچھا، اس میں سامعی میں ایک بات آپ کو اور بتاتا چلوں کہ اسد سعید نیشنل فائنانس کمیشن کے ممبر ہیں، جو این ایف سی پاکستان کا وہ ادارہ ہے جو بین الصوبائی وسائل کی تقسیم کے فیصلے کرتا ہے. اسد سعید اس کے رکن ہیں، اور یہ ایک بہت اہم بات ہے چونکہ ہم ان سے آگے چل کر، جیسے میں نے پہلے عرض کیا کہ نیشنل فائنانس کمیشن اور پاکستان کی جو وفاقیت کے، فیڈرلزم کے مسائل ہیں جو معیشت سے جڑے ہوئے ہیں، ان پر بھی گفتگو کریں گے. اسد، میرا پہلا سوال یہ ہے کہ آپ پاکستان کی 75 سال کی جو تاریخی ایک تسلسل ہے معاشی منصوبہ بندی کا اور معیشت کی سمت کا، اس کے بارے میں ہمیں کچھ بتائیں.
جی حارث، پاکستان جیسے کہ آپ نے اور جو ایشوز پہ گفتگو کی ہوگی اس میں بھی وہ چیز واضح ہوئی ہوگی کہ پاکستان کے قیام کے جو اثرات تھے وہ پارٹیشن آف انڈیا کے حوالے سے، تو ایک اس میں ایک انسرٹنٹی اور ایک بہت زیادہ تھی جس وقت پاکستان وجود میں آیا.
غیر یقینی کی صورت حال
تھی. ایک نارمل قسم کیا وجود جو کسی بھی ملک کا ہوتا ہے وہ نہیں تھا، اور یہ نوآبادیاتی نظام کا اختتام اور ہندوستان بٹوارے کی کہانی جو ہے، ظاہر ہے کہ ہر ایک اس کو جانتا ہے، لیکن اس میں جو معیشت کا حوالہ تھا وہ بہت اہم تھا. حمزہ علوی صاحب نے ایک بہت اہم قصہ ہی سمجھ لیں مجھے بتایا تھا اپنی زندگی میں، اور وہ یہ کہ پاکستان کے وجود میں آنے سے کچھ برس پہلے سردار پٹیل نے ایک اسٹڈی کمیشن کی،
سردار پٹیل جو کانگریس کے لیڈر
جی
تھے
اور ہندوستان کے پہلے ہوم منسٹر بھی تھے، تو انہوں نے ایک اسٹڈی کمیشن کی پاکستان کی اکنامک وائبلٹی کے حوالے سے.
اچھا،
اور اس اسٹڈی کا نتیجہ یہ تھا کہ پاکستان اکنامکلی وائبل انٹیٹی نہیں ہے. یہ جو خطہ آج پاکستان ہے اور 1947 میں جو پاکستان بنا جس میں اس وقت کا مشرقی پاکستان بھی شامل تھا، کہ یہ معاشی طور پہ اپنے آپ کو سسٹین نہیں کر پائے گا، اور اگر ان کی یہ ڈیمانڈ ہے تو ابھی یہ مان لی جائے اور کچھ عرصے بعد یہ ریورٹ کر جائیں گے اس وجہ سے. اور حمزہ علوی صاحب کا اپنا جو اس پہ تاثر تھا وہ یہ کہ
حمزہ علوی صاحب جو ہمارے سماجی علوم کے بڑے اسکالر
جی کہ کانگریس کی لیڈرشپ کو کیبنٹ مشن پلان کے وقت اور اس کے بعد جس چیز کو کنونس کرنے پہ پارٹیشن میں، اس جو یہ اسٹڈی سردار پٹیل نے کروائی تھی اور سردار پٹیل کا جو اگریمنٹ تھا اس کا ایک بہت بہت اہم رول اس نے پلے کیا. تو اب اگر بات وہاں سے شروع ہو. اچھا،
اور یہ غالب یہ اندازن کب ہوئی ہے اسٹڈی؟ یہ 1940 کی دہائی میں.
ہاں، 1940 کی دہائی میں، 45 یا 46 میں ہوئی ہے.
اچھا، بالکل آن دا ایو آف انڈیپینڈنس.
جی، اور اچھا سر، تو حمزہ علوی صاحب یہ بھی کہتے تھے کہ اسٹڈی کا جو ہے وہ علم نہ صرف جو سیاسی اس وقت لیڈرشپ تھی اسے تھا، بلکہ جو اہم افسران تھے، آئی سی ایس افسران جو کہ جنہوں نے انتظامی باغ ڈور ہندوستان کی بھی سنبھالی اور پاکستان کی بھی، انہیں بھی اس کا علم تھا. اور ان انتظامی افسران میں ایک بہت نمایاں شخصیت جو پاکستان میں تھی وہ تھے زاہد حسین صاحب، جو کہ اسٹیٹ بینک کے پہلے گورنر تھے. اور زاہد حسین صاحب اس بات پہ کنونسڈ تھے کہ سردار پٹیل نے جو یہ اسٹڈی کروائی ہے، اگر ہم اگلے 2-4 سال میں اپنے آپ کو اسٹیبلائز نہ کر پائے تو نتیجہ وہی ہونا ہے جو اس اسٹڈی میں کہا گیا ہے. اور اس زمانے کے لحاظ سے، اور میرے خیال میں جو ایک اس وقت معیشت کے بارے میں اور پوسٹ کلونیل معیشتوں کے حوالے سے خاص طور پر جو سوچ پائی جاتی تھی وہ یہ کہ یہ خطہ جس میں انڈسٹری بہت کم ہے، اور ہندوستان کا میرے خیال میں 5% سے بھی کم جو انڈسٹریل بیس تھا وہ اس خطے میں،
5% سے بھی کم، یعنی صنعتیں جو تھیں پورے جو غیر منتسم ہندوستان میں تھیں
جی
ان کا صرف 5% مغربی اور مشرقی دونوں
دونوں میں ملا کر.
اچھا،
تو کہ پاکستان کی بقا کا واحد ذریعہ یہ ہے کہ پاکستان کو بہت تیزی سے انڈسٹریلائز کیا جائے، اور تمام آپ کے جو وسائل ہیں ریاست کے وہ اس کی طرف مائل کیے جائے. اور اب مسئلہ یہ تھا کہ انڈسٹری لگائے گا کون، تو انڈسٹریلسٹ تو پاکستان میں تھے نہیں، بہت سارے جو بڑے ٹریڈرز تھے وہ مسلمان ٹریڈرز جو تھے وہ بنگال سے اور کلکتہ سے مینلی اور بمبئی سے، वो उनको कायदे आजम ने और दूसरों ने कन्विंस किया, वो पाकिस्तान आए और फिर बाद में वो जो मशहूर 22 खानदान थे वो उनका हिस्सा थे। तो एक तरफ तो उनको माइल किया गया कि वो इधर कारखाने लगाएं और सनतें लगाएं, और दूसरी तरफ जाहिद हुसैन साहब ने ही सजेशन दी कि पीआईडीसी बनाई जाए,
पाकिस्तान
जिसमें
इंडस्ट्रियल डेवलपमेंट
इंडस्ट्रियल
कॉरपोरेशन।
डेवलपमेंट कॉरपोरेशन, के जिसके जरिए ये प्रोसेस आगे बढ़े। और जाहिद हुसैन साहब का अपना एक स्टैचर था जिसकी वजह से वो माशी जो वसाइल थे उनको इसकी तरफ रागिब करने में शुरू से ही किसी हद तक वो कामयाब भी हुए। और
और ये मुआशी वसाइल सरकारी भी और निजी शोबे के भी।
जी और इंडस्ट्री के लिए निजी शोबे को तरकीबात दी गई और पीआईडीसी को एस्टेब्लिश किया गया। तो एक रैपिड इंडस्ट्रियलाइजेशन का प्रोग्राम उन्होंने तरतीब दिया।
ये सन 50 की दहाई में।
ये सन 47 के फौरन बाद की बात है।
अच्छा
अब ये कहानी जो है और मजेदार हो जाती है। 1953 या 1954 में एक अहम डेवलपमेंट हुई, और वो ये कि पाकिस्तान जो है वो जो है वेस्टर्न अलायंस जो था, मिलिट्री अलायंस, उसका मेंबर बन गया। और जैसे आपको जिन लोगों से आपने सियासत पे पहले ही 1950 की दिहाई पे बात की होगी, एक बड़ा जो चेंज था वो ख्वाजा नाजिमुद्दीन की हुकूमत की वजारत उज़्मा गवर्नर जनरल के उससे भी उनको हटाया गया। उसके बाद जो था जनरल अयूब खान का राइज था, मार्शल लॉ के आने से पहले।
1955 में जब
जी
उन्हें कैबिनेट में शामिल किया गया
जी जी
यूनिफॉर्म में एज
जी
डिफेंस मिनिस्टर।
और उन्हीं दिनों में पाकिस्तान ये वेस्टर्न मिलिट्री अलायंसेस का हिस्सा बना।
सियाटो सेंटो
जी, सीटो और सेंटो का, और मेरे ख्याल में बगदाद पैक्ट कहलाता था उनमें से कोई एक। और तो वो पॉइंट था जहां वो जो एक सिंगल माइंडेड फोकस जाहिद हुसैन साहब ने रियासत का बनाया था पाकिस्तान में इंडस्ट्रियलाइजेशन का, वो मांथ पड़ गया और बहुत सारी रिसोर्सेज जो हैं वो मिलिट्री एक्सपेंडिचर की तरफ जाने लगी, और एक पाकिस्तान की रियासत में एक जो रुझान पैदा हुआ वो ये कि अब सरदार पटेल वाला सिलसिला जो है उसकी अहमियत मांद पड़ गई, कि वो कमजोर हो गया है, इसलिए कि हमारे सर्वाइवल को अब हम इंटरनेशनली गारंटी कर सकते हैं कोल्ड वॉर का हिस्सा बनकर।
सोवियत यूनियन के
जी
खिलाफ मगरब के
जी
अमेरिका के कैंप में
जी
शामिल होकर।
जी तो वहां से मामला जो है वो खराब होना
लेकिन असल
क्या।
में यहां आपका कथा
जी
कलाम,
जी
मैं एक बात आपकी काटूं कि मामला जो है वो खराब होना आप कह रहे हैं शुरू हुआ, मगर साथ साथ ये भी एक पाकिस्तान में कहा जाता है कि सबसे ज्यादा जो सनदकारी हुई वो जनरल अयूब खान के दौर में हुई। इस बात में कितनी हकीकत है, इस पर भी रोशनी डालिएगा।
उसमें बहुत हकीकत है, लेकिन वो फोकस नहीं रहा, और वो उस तरह के वसाइल जो जो मईशत की तरफ की को और स्पेशली मईशत से, मतलब मईशत से मेरी मुराद इस वक्त इंडस्ट्रियलाइजेशन की तरफ है,
सनदकारी
उसको जी उसको वो फोकस जो है वो कम हो गया। वो फोकस कम हो गया उसके बावजूद एक सिलसिला सनतकारी का और सनती इन्वेस्टमेंट का वो जारी रहा। और अयूब खान के आने के बाद 1958 में फिर अमेरिका से ताल्लुकात जो हैं वो और ज्यादा पुख्ता हुए,
और तभी हमने आईएमएफ
और
का पहला प्रोग्राम शुरू किया या वो उनके आने से पहले
नहीं
हो गया
मतलब
था?
वो आईएमएफ का प्रोग्राम की उस वक्त इतनी अहमियत नहीं थी, वो लगभग उसी वक्त हुआ। लेकिन जो सबसे अहम चीज हुई वो ये कि अमेरिका से जो है वो माहिर मआशियात और डेवलपमेंट के माहिर जो है वो पाकिस्तान आए और उनको एक बड़ी अहम जिम्मेदारी दी गई कि पाकिस्तान की मईशत की प्लानिंग की जाए।
बॉस्टन ग्रुप
जी, वो
गालिबन उसको,
हार्वर्ड हार्वर्ड एडवाइजरी ग्रुप उसका
हार्वर्ड
नाम
एडवाइजरी
था,
ग्रुप।
और वो बुनियादी तौर पे प्लानिंग कमीशन जो है वो उसकी बुनियाद भी उन्होंने ही रखी। अब तो पाकिस्तान में इंडस्ट्रियलाइजेशन का सिलसिला उसके बाद जारी रहा, और जो कुछ लोगों का कहना है कि वो 1970 में जब या अयूब खान की हुकूमत के जाने तक वो जारी रहा, मेरे हिसाब से उसने तकवियत पाई उस सिलसिले ने 1977 तक।
मैं अब यहां आपसे
जी
77 के बाद हम फिर आते हैं, लेकिन मैं
जी
उसी दौर से मुताल्लिक एक सवाल पूछना चाहता
जी
हूं और वो ज़राअत से मुताल्लिक है, क्योंकि हम ग्रीन रेवोल्यूशन का तस्करा भी सुनते हैं और हमने ज़राअत का जो शोभा था उसमें 47 से 77 की अगर हम समझ लें कि एक एक पीरियड है, हालांकि उसमें 1971 भी होता है, उस पे भी हम बाद में आते, तो वो ज़राअत का जो शोभा था उसमें क्या हुआ पाकिस्तान में, क्योंकि उसमें भी तो कैश क्रॉप्स लगाई गई, उसमें भी थोड़े से फोकस तब्दील हुए और पाकिस्तान उतना फूड सिक्योर नहीं रहा जितना वो इब्तदाई सालों में था।
1947 में पाकिस्तान जो था वो, और पाकिस्तान का जो खित्ता खास तौर पे पंजाब और सिंध का जो की जो जरई पैदावार थी वो ग्रेनरी ऑफ इंडिया कहलाती थी। तो ना सिर्फ इतनी फूड प्रोडक्शन थी कि वो पाकिस्तान की आबादी के लिए काफी थी, बल्कि वो हिंदुस्तान
हिंदुस्तान के दीगर इलाकों में और
हिंदुस्तान के दीगर
अफगानिस्तान में,
इलाकों तक भी वो एक्सपोर्ट होती थी। तो वो सिलसिला जो है उसको एक अच्छा, उसकी बुनियाद जो थी वो अंग्रेज ने 20वीं सदी की शुरुआत में कैनाल कॉलोनाइजेशन जो पंजाब में हुई उससे डाली। उसके बाद जो एक खतरा 50 की दिहाई के एंड में आया वो ये कि चूंकि सारी पाकिस्तान में जो दरिया हैं खास तौर पे पंजाब के जो दरिया हैं उनकी ओरिजिन जो है वो हिंदुस्तान से है, तो वहां से पानी का मसला खड़ा होगा। तो और वो एक अलग लंबी कहानी है जो 1961 में
60 में, 1960 में
1960
इंडस
में
बेसिन
जो
ट्रीटी
हाँ
जो हुई है
जो
वो भी जनरल अयूब
जो
खान का जमाना है,
सिंतास मुआहिदा हुआ,
सिंतास मुआहिदा।
सिंतास मुआहिदा हुआ जिससे और वो एक अलग डिबेट है, मैं उसके बारे में ज्यादा नहीं जानता, कि जिसमें कुछ लोग कहते हैं कि वो बेहतर तौर पर अयूब
निगोशिएट
खान
नहीं
उसे
कर,
नेगोशिएट कर सकते थे, कुछ कहते हैं कि और कोई चारा नहीं था। लेकिन उसमें जो अहम चीज थी वो ये कि इसकी आर्बिट्रेशन वर्ल्ड बैंक ने की, और वर्ल्ड बैंक जो है वो उस वक्त वर्ल्ड बैंक ने जिस तरह जो चीज पाकिस्तान को कायल करने के लिए की वो ये कि हम आपको बहुत बड़े पैमाने पर कर्जे देंगे जिससे आप डैम्स बना सकते हैं
और नहरें निकाल सकें।
और नहरें निकाल सकते हैं और डैम्स बना सकते हैं, और मेनली वो डैम्स और डैम्स के जरिए अपनी इरिगेशन को डाइवर्सिफाई कर सकते हैं। तो वो एक चीज थी जिसमें पाकिस्तान के पास उस वक्त वसाइल की कमी थी, और वर्ल्ड बैंक ने स्टेप इन किया और उसने आर्बिट्रेट भी की जो जो
ट्रीटी
1960 की इंडस बेसिन ट्रीटी थी। तो पहली चीज वो हुई। दूसरी जो 60 की दिहाई थी उसके दौरान हाई यील्डिंग वैरायटीज की सीड्स अमेरिका से आए, اور
ہم نے بین الاقوامی یعنی غیر ملکی بیج ہم نے امپورٹ کیے,
جس کی اور وہ جو تھا جس کی وجہ سے آپ کے گرین ریولیوشن جسے کہا جاتا ہے وہ ہوا. وہ گرین ریولیوشن جو تھا اس نے جو آپ کی ایگریکلچر کی پروڈکٹیوٹی تھی اس کو تو بڑھایا, لیکن ایک اور چیز اس کے ساتھ میکنائزیشن آف ایگریکلچر ہوئی جس سے ڈسپلیسمنٹ آف
لیبر
بہت بڑے پیمانے پر ہوئی. اچھا اس وقت جو معاشی تھیوریز تھیں وہ اس چیز پہ بالکل اس پورے پروسیس کو ایک طرح کی ٹیکسٹ بک سکسیس دیکھ رہی تھی کہ میکنائزیشن ہوئی, آپ کی ایگریکلچرل پروڈکٹیوٹی ہائی ییلڈنگ ورائٹی سیڈز کی وجہ سے امپروو ہوئی, اور لیبر ڈسپلیسمنٹ جو تھا وہ لیبر جو تھا اویلیبل تھا انڈسٹری کے لیے. تو وہ ایک اس زمانے کے جو اکنامک تھیوریز تھیں ڈیولپمنٹ کی اس پہ یہ پورا سلسلہ
فٹ
ایک طرح سے فٹ بیٹھتا تھا. اور جو بڑے پولیٹیکل سائنٹسٹ تھے اس زمانے کے انہوں نے جو ہے وہ اس کا ذکر بھی کیا کہ پاکستان جو ہے ایک طرح کا ٹیکسٹ بک سکسیس سٹوری.
لیکن ٹیکسٹ بک سکسیس اب ہمیں نظر نہیں آتا, چونکہ اگر وہ ٹیکسٹ بک سکسیس سٹوری ہے تو جو گرینری تھی پورے ہندوستان کی پنجاب اور سندھ جسے سمجھا جاتا تھا, بلکہ مجھے تو یہ بھی یاد ہے کہ کورین وار کے زمانے میں جب ٹروپس کمٹ کرنے کی بات کی لیاقت علی خان سے امریکیوں نے تو انہوں نے کہا کہ سپاہی تو ہم نہیں دے سکتے لیکن ہم گندم دے سکتے ہیں. تو اتنی پیداوار تھی گندم کی گیہوں کی کہ آپ فوڈ سیکیور تھے. تو یہ جو کیش کراپس جب آپ لائے تو اس کے نتیجے میں فوڈ سیکیورٹی تو ختم ہوئی. تو یہ ایک مجھے تضاد سے نظر آتا ہے کہ ایک طرف ہائی ییلڈنگ سیڈز ہیں اور دوسری طرف ہماری ہم نے چند ہی سالوں کے بعد اپنے کھانے پینے کی اجناس درآمد کرنا شروع کر دی.
اب فوڈ سیکیورٹی پہ میرے خیال میں مطلب لوگ اس کو بہتر طور پہ وہ بتا سکتے ہیں آپ کو, لیکن مینلی فوڈ سیکیورٹی کا مسئلہ پاکستان میں 90s میں شروع ہوا ہے.
ٹھیک ہے ہم یہاں رکتے ہیں, اب ہم انڈسٹری پہ واپس آتے ہیں. انڈسٹری پہ ایک جو بنیادی مسئلہ ہے, اور آپ چونکہ اس وقت یعنی ایک گہری نظر رکھتے ہیں, بھٹو کے زمانے میں آپ نے یہ کہا کہ اصل میں 69-70 تک نہیں بلکہ 77 تک انڈسٹریل گروتھ رہی, اور وہ بات بالکل بجا ہے کیونکہ سٹیل ملز کا کام شروع ہوا, ہیوی فاؤنڈری اینڈ فورج ٹیکسلا, ہیوی میکینیکل کمپلیکس اپنے کراچی شپ یارڈ اینڈ انجینئرنگ ورکس, اور بہت سے ایسے منصوبے تھے جو ہیوی انڈسٹری کے وہ بھی بھٹو صاحب کے زمانے میں چلتے رہے یا لگائے گئے, یا اگر پہلے لگائے گئے تھے یعنی ان کے معاہدے ہوئے تھے تو مکمل ہوئے اور وہ معاملہ چلتا رہا. لیکن ساتھ ساتھ ایک ہم یہ دیکھتے ہیں کہ پاکستان میں ایک عالمی جو رو تھی ایک اشتراکیت کی طرف جانے والی, اس کے نتیجے میں بھٹو صاحب نے ذوالفقار علی بھٹو نے قومیا لیا ایک نیسنٹ انڈسٹری کو. تو یعنی جو صنعتیں لگی تھیں موجود تھیں انہوں نے نیشنلائز کر لیا. تو اس کے کیا اثرات مرتب ہوئے انڈسٹری پہ؟
میں تھوڑا سا اگر دوبارہ سے 60 کی دہائی میں جاؤں,
جی
تو 60 کی دہائی میں جو انڈسٹریلائزیشن ہوئی اس کے مطلب وہ ٹیکسٹ بک کیس تو ایک لیول پہ نظر آ رہا تھا, لیکن دو تین چیزیں اس میں جو ہے وہ بہت شدید طور پہ مطلب جو کنٹرڈکشنز تھے اس ڈیولپمنٹ ماڈل کے وہ بھی سامنے آئے. ایک تو یہ کہ اس لیول کی انڈسٹریلائزیشن جو ٹیکسٹ بک کیس میں ہونی چاہیے تھی وہ نہیں ہوئی. دوسرا پاکستان کی انڈسٹریلائزیشن جو 60 کی دہائی میں ہوئی وہ ساری کنزیومر پروڈکٹس میں ہوئی, کنزیومر گوڈس میں. اس میں آپ کے آپ اور ہم اس عمر کے ہیں کہ ہمیں وہ یاد ہے کہ ڈالر کا پین ہوتا تھا اور آپ کے کھانے پینے کی اشیاء میں پیکسیز کے چاکلیٹ ہوتے تھے, گرینز کی چیز ہوتی تھی, اور زیادہ تر چیزیں جو ہیں وہ डोमेस्टिक प्रोडक्शन की थी, लेकिन वो
आम इस्तेमाल की घरेलू अशिया।
तो वो पहला फेज होता है इंडस्ट्रियलाइजेशन का। वो उससे आगे पाकिस्तान 60 की दहाई में नहीं बढ़ा, और 65 के बाद वो एक इशू बन गया था कि पाकिस्तान को अब कंज्यूमर गुड्स से इंटरमीडिएट गुड्स और हैवी इंडस्ट्री की तरफ मूव करना है। अयूब खान के दौर में वो मूवमेंट नहीं हुई, पार्टली उसकी वजह यह थी कि जो इंडस्ट्रियल क्लास थी, जो 22 फैमिलीज थी, उन्होंने अपने आप को बहुत कंसोलिडेट कर लिया, और इसमें उनका लेवल मुनाफे का बहुत ज्यादा था और
गैर मसावी तरक्की
और उनका
गुर्बत में इजाफा,
और उनका हुकूमत पे इस किस्म का मतलब वो एज अ क्लास एज अ ग्रुप इतने अहम थे कि वो इसी चीज को आगे बढ़ाते रहे।
तो ये कौमियाने की एक वजह बनी,
ये कौमियाने की एक वजह बनी। दूसरी जो बहुत अहम वजह थी वो ये थी कि ये जो इंडस्ट्रियलाइजेशन का प्रोसेस था ये 1960 से 1965 तक तकरीबन एक्सक्लूसिवली सिर्फ वेस्ट पाकिस्तान में हो रहा था, जो कि हम अगर याद करें दोबारा तो वो एक माइनॉरिटी प्रोविंस था वन यूनिट के बनने के बाद भी। तो द मेजॉरिटी वॉज नॉट द बेनिफिशियरी ऑफ इंडस्ट्रियलाइजेशन दैट वॉज
हैपनिंग। नहीं, लेकिन मुझे एक आगे बढ़े जरा, मुझे ये बताइए कि नेशनलाइजेशन के नतीजे में क्या सनतकारी पीछे गई।
नेशनलाइजेशन की कहानी जो है ना वो एक बहुत अलग कहानी है, मैं उस पर आता हूं, लेकिन ये बड़ी अहम चीज है कि अयूब खान का जो मॉडल था उसको वो तीन जगह से हिट हुआ। एक तो उसने इंडस्ट्रियल डेप्थ की तरफ मूवमेंट शुरू तकरीबन नहीं की, दूसरी के उसने ईस्ट पाकिस्तान को ऑलमोस्ट कंप्लीटली इग्नोर किया। 65 के बाद उन्होंने कुछ एफर्ट शुरू की, लेकिन चूंकि आपकी इंडस्ट्रियल क्लास तकरीबन सारी वेस्ट पाकिस्तान में थी तो वो उनकी तरफ से भी कुछ रिजर्वेशंस थी ईस्ट पाकिस्तान में जाने की। कुछ लोग गए, उन्होंने किया भी, लेकिन जो बल्क ऑफ इंडस्ट्रियलाइजेशन थी वो वेस्ट पाकिस्तान में ही रही। तीसरा ये कि जो इंडस्ट्रियल क्लास पैदा हुई पाकिस्तान में, वेस्ट पाकिस्तान में, उसमें उस वक्त का जो जो मूड था, सियासी मूड, उसमें वो यूनियनाइज हुई और उसने अपनी एक सियासी जगह बनाई
ट्रेड यूनियंस ने।
और ट्रेड यूनियंस जो है, और उनके पास एक बहुत अच्छा केस था, वो ये कि सनती तरक्की जिस रफ्तार से हो रही है उनकी उजरत में उस रफ्तार से इजाफा नहीं हो रहा।
नहीं, ये तो देखिए आप जवाज फराहम कर रहे हैं नेशनलाइजेशन का, जो मैं पूरी तरह समझता हूं और इससे इत्तेफाक करता हूं, लेकिन उसका नतीजा अगर मतलब वो हाइंडसाइट में हम देखें,
वो अहम था ना, इसलिए कि
नहीं बिल्कुल अहम था।
अयूब खान की हुकूमत की डीलेजिटिमाइजेशन में ये दोनों तीनों
फैक्टर्स
वजूहत,
लेकिन
और इंडस्ट्रियल कैपिटल जो है वो कॉन्सेंट्रेट हो गया था 22 फैमिलीज।
वो मैं बिल्कुल समझता हूं, तो मैं क्वेश्चन उसे नहीं कर रहा, मैं क्वेश्चन इस बात को कर रहा हूं कि क्या उस रियासत के उस नेशनलाइजेशन स्टेट एंटरप्राइजेस के कयाम, जिसमें बाद में हमने बहुत मसाइल देखे, और अब वही लोग जो एक जमाने में स्टेट एंटरप्राइजेस कायम करने के हक में थे उन्हें उनकी निचकारी के हक में हमें नजर आते हैं, तो इन दोनों का आपस में क्या रब्त है।
नहीं, मेरे ख्याल में देखे ना, 1968 के बाद से सारी दुनिया में नेशनलाइजेशन का एक वेव थी। वो एक फ्लेवर ऑफ द मंथ कह लें, आप फैशन कह लें, ट्रेंड कह लें, आजकल ट्रेंड कहते हैं ना हर चीज को, हैशटैग ट्रेंड, तो वो सब चल रहा था। इंडिया ने नेशनलाइजेशन की उस वक्त, फ्रांस ने और ब्रिटेन ने अपने बैंकिंग सेक्टर को नेशनलाइज किया, तो नेशनलाइजेशन वॉज द फ्लेवर ऑफ द डे। 1970 का जो इलेक्शन हुआ है उसमें सिवाय मुस्लिम लीग काउंसिल के,
काउंसिल मुस्लिम लीग के,
काउंसिल मुस्लिम लीग के हर एक के मैनिफेस्टो में नेशनलाइजेशन था।
अच्छा,
तो
मैं जरा आगे
उस वक्त नेशनलाइजेशन कोई मतलब अजूबा नहीं
अजूबा
था
नहीं।
तो वो नेशनलाइजेशन हुई, और वो नेशनलाइजेशन का जो इंटरेस्टिंग इम्पैक्ट था वो ये कि भुट्टो साहब ने आते के साथ जो जो 22 खानदान थे उन पे एक फ्रंटल असॉल्ट किया। और जी
मैं अब आपसे ये पूछना चाहूंगा, अब जरा कुछ जो ताजा इस वक्त जो सूरत हाल है उसकी तरफ हम आए, और हम 90s से, ताजा का मतलब है 90s से, क्योंकि भुट्टो साहब का दौर है, फिर जनरल जियाउल्लाह का दौर है, फिर ये बात आपने बहुत अच्छी तरह एक्सप्लेन कर दी कि पाकिस्तान चूंकि कोल्ड वॉर का हिस्सा बना और कोल्ड वॉर जारी रही 1988-89-90 तक, तो पाकिस्तान ने कोल्ड वॉर का हिस्सा बन के बजाय अपनी सनतकारी और अपनी सनत व हिरफत और ज़राअत को फरोग देने के कर्जों पर और इमदाद पर इन्हिसार ज्यादा शुरू कर दिया, और उसके नतीजे में वो सनतकारी भी ना हो सकी और ज़राअत में भी मजीद तरक्की ना हो सकी। लेकिन अब मैं आता हूं कि ये जो, एक तो पहले ये बताइए कि जो दो 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 तीन मोटी मोटी बातें हैं कि एक हम ये कहते हैं कि मैक्रो इकोनॉमिक इंडिकेटर्स जो हैं वो गैर मुतवाजन रहते हैं और एक मुस्तकिल तौर पर उनमें तवाजुन कायम नहीं हो पाता, और करंट अकाउंट डेफिसिट है, ये एक तो मुख्तसरन सामईन के लिए और मेरे लिए भी कि ये एक तो ये मसाइल हैं क्या, और ये क्यों मुसलसल कभी शरह नमू बढ़ जाती है, कभी गिर जाती है, कभी करंट अकाउंट डेफिसिट बढ़ जाता है, कभी कम हो जाता है, वैसे कम तो होता हुआ कमी नजर आता है, तो वो खसारा करंट अकाउंट का क्या होता है, और ये करंट अकाउंट है क्या, और अब हम कहां खड़े हैं?
नहीं, बुनियादी चीज तो इसमें यह है कि जो करंट अकाउंट है वो है आपका जो तिजारती बैलेंस है, या तिजारती
जिन पैसों की बुनियाद पर आप तिजारत करते हैं, दरामद करते हैं,
तिजारत तिजारत में आप दरामद और बरामद का जो मीजान है, तो अब आपकी दरामदात अगर आपकी बरामदात से ज्यादा हो,
इंपोर्ट ज्यादा हो एक्सपोर्ट से,
जी, तो आपका तिजारती खसारा होगा।
ठीक,
तो एक तो खसारा वो है, दूसरा खसारा अच्छा, उस खसारे को जो बैनुल अक्वामी पाकिस्तानी हैं वो अपनी तरसीलात के जरिए जब पूरा करते हैं,
रेमिटेंसेस के जरिए,
तो करंट अकाउंट में ट्रेड आ जाता है, इंपोर्ट्स एंड एक्सपोर्ट्स, और रेमिटेंसेस आ जाती हैं जो कि इनफ्लोज हैं, और उसके साथ वो आउटफ्लोज भी आ जाती हैं जो आपको सूद अपने कर्जों पे वापस करना है, और जो आपका जो इधर बैनुल अक्वामी कंपनी है अपने प्रॉफिट्स रिमिट कर।
तो हम मुसलसल क्यों हैं खसारे में?
इस बुनियादी वजह इसकी ये है कि हमारा तिजारती खसारा बहुत ज्यादा है। अब आपको जो मुझसे सवाल पूछना चाहिए वो ये कि तिजारती खसारा ज्यादा क्यों है।
जी जी, मैं पूछ लेता हूं आपसे कि असद साहब तिजारती खसारा ज्यादा क्यों है?
और वो जो है ना, वो फिर हमारी तारीख से जाके वो बात जुड़ती है,
वही जो तरजीहात का मसला
जी। तो अब मैं पाकिस्तान में जो 60 की दहाई में इंडस्ट्रियलाइजेशन हुई उसमें इंपोर्ट सब्स्टिट्यूशन का एक बहुत बड़ा रोल था, लेकिन एक्सपोर्ट्स पे भी बहुत तवज्जो दी गई, और एक्सपोर्ट्स उस जमाने के लिहाज से मतलब बेसिक प्रोडक्ट्स की थी, बांग्लादेश जो आज है उसकी उसकी एक बड़ी बहुत बड़े
पटसन
कंप्लेंट यही थी कि जूट का एक्सपोर्ट बहुत बड़ा था, जूट के अलावा चावल पाकिस्तान से एक्सपोर्ट होता था, और यान
कॉटन यान
कॉटन होता था, कॉटन यान होता था, और किसी हद तक क्लॉथ होता था, उससे आगे नहीं हुआ, उससे आगे पाकिस्तान बढ़ा नहीं, और उसमें हुकूमत ने बहुत तरगीबात भी दी और तवज्जो दी और उसको मॉनिटर किया बहुत केयरफुली 60 की दहाई में। 70 की दहाई में मैं आपको यह बताऊं कि पाकिस्तान में जब सुकूत ढाका हुआ और ईस्ट पाकिस्तान अलहदा हुआ और बांग्लादेश एक मुल्क बना, तो उस वक्त फौरन रुपए को 100% से 1 गो में डिवैल्यू किया गया,
चार रुपए चालीस
पाकिस्तान
पैसे से 9 रुपए 90 पैसे
हाँ जी।
डॉलर।
और उसके बाद एक्सपोर्ट जो है उसमें 2 साल में बहुत तेजी से इजाफा हुआ, और आपके एक्सपोर्ट्स जो थे 1970 की दिहाई में जो है वो कोई 15 से 16% आपके जीडीपी का थे,
अब कितना है?
अब 8% है।
अच्छा, तो हम जरा
अच्छा,
थोड़ा,
और ये एक बहुत बड़ा तजाद है।
ठीक,
तजाद
ये
इसलिए
कमी
है,
हुई क्यों? मेरा ये सवाल है कि अगर ये आप समझा सके हमें कि ये क्यों कमी पेश आई, यानी चूंकि देखिए कॉटन अभी भी हम उगाते हैं, चलिए पटसन नहीं है, कॉटन तो हम उगाते हैं, हम वैल्यू एडिशन नहीं कर सके, हम क्या नहीं कर सके, या हमारी क्यों तवज्जो नहीं रही कि हम एक्सपोर्ट्स बढ़ाते?
हमारी तवज्जो इसलिए नहीं रही क्योंकि हम 80 से ऑनवर्ड्स इंडस्ट्री से दूर हो गए। सरमायाकारी में और सरमायादाराना जो रविश थी उसमें इंडस्ट्री का रोल जो है वो कम होता गया, उसकी तरफ तवज्जो नहीं रही। और जो बड़ी तब्दीली आई तो 80 की दिहाई में अमेरिका से पैसे आते रहे और लोग जो हैं उस पैसे को लेकर कर्जे लिए उन्होंने बहुत बड़े पैमाने पर मईशत के नाम पर, और वो कर्जे जो हैं वो आगे पीछे करके वो कर्जे अदा नहीं किए गए। बैंकिंग सेक्टर नेशनलाइज था लेकिन उससे ज्यादा कर्जा जो था वो एक अहम इंस्ट्रूमेंट था जियाउल हक की हुकूमत का प्राइवेट सेक्टर के लोगों को खुश करने का, कि जिसके जरिए जो जमहूरियत की तहरीक थी उसे कमजोर किया जाए। और इसका सबसे बड़ा अंसर जो था वो खैबर, आज जो खैबर पख्तूनख्वा है उसकी तरफ बहुत सारे ये इंडस्ट्रियल लोन्स गए और उधर के उस खित्ते को जो है वो एक तरह से जो उधर एक सेपरेशन की तहरीक थी उसको भी ठंडा किया गया, और जो अफगान वॉर का पूरा सिलसिला था
उसके साथ जुड़ा हुआ है
उसके
मामला,
साथ वो जोड़ा
तो
गया।
आईएमएफ का सिलसिला जारी रहेगा, जो बैनुल अक्वामी मालियाती फंड है उसके हम 22वें गालिबन प्रोग्राम में
जी,
हैं।
मतलब मसला ये है कि पाकिस्तान में आज अगर आपको आज के जो जो उस वक्त के 22 खानदान थे, आज अगर आप 220 खानदानों को देख लें या 2200 खानदानों को देख लें जिनके पास उस किस्म की बल्कि उससे कहीं ज्यादा दौलत मौजूद है, उनमें से बहुत कम हैं जो कि इंडस्ट्री में इन्वॉल्व हैं।
ये एक बड़ा बुनियादी मसला है।
जी, और वो किस चीज में इन्वॉल्व हैं? वो ट्रेड में इन्वॉल्व हैं, वो रियल एस्टेट में इन्वॉल्व हैं, वो फाइनेंशियल स्पेकुलेशन में इन्वॉल्व हैं, या वो बुनियादी तौर पे किसी किस्म की
तो
कॉन्ट्रैक्टिंग में
रियासत को
इन्वॉल्व हैं।
रेगुलेट करना चाहिए इन तमाम सेक्टर्स
इन
को।
बिल्कुल रियासत को रेगुलेट करना चाहिए। और ये जो मॉडल है ना जिसकी वजह से आपका बड़ा तिजारती खसारा होता है, और वो बड़ा तिजारती खसारा जो है वो फिर आईएमएफ उसकी वजह से जो जो बैलेंस ऑफ पेमेंट्स आपकी आउट ऑफ सिंक हो जाती हैं, तो उसको वो बैलेंस ऑफ पेमेंट्स की सिंक होने की वजह से आपको फिर से आईएमएफ के पास बार बार जाना पड़ता है। और इसका अगर एक हल है तो वो ये कि इस तिजारती खसारे को कम किया जाए, एक्सपोर्ट्स बढ़ाई जाए, और अगर आप इंडस्ट्रियल डीपनिंग करेंगे तो आपकी इंपोर्ट्स भी कम होंगी। इस वक्त मसला यह है कि जब भी आप एक अच्छे फेज में आते हैं, और एक एडीबी की बड़ी अच्छी स्टडी है, वो कहते हैं कि पाकिस्तान अगर 3.4% ग्रोथ से ज्यादा बढ़ेगा ना तो उसका बैलेंस ऑफ पेमेंट्स आउट हो जाएंगे।
وقار مسعود صاحب بھی اسی کے آج کل جو ہمارے سابق سیکٹری خزانہ ہیں
جی,
اور مفتاح اسماعیل صاحب بھی آج کل یہ کہہ رہے ہیں. لیکن میں آپ سے ایک سوال اور کرنا چاہتا ہوں,
آپ کی انڈسٹری جو ایگزسٹنگ انڈسٹری ہے وہ اتنی زیادہ امپورٹ ڈیپینڈنٹ ہے,
ٹھیک
ہے, اس کا سارا را مٹیریل اور ساری مشینری جو ہے وہ امپورٹڈ.
تو یہ تو شارٹ ٹرم سولوشن ہے نا, لیکن میں آپ سے اگر گزارش
نہیں, میں یہ کہہ رہا ہوں کہ شارٹ ٹرم سولوشن تو نہیں ہے, میں تو بات یہ کہہ رہا ہوں کہ اس کی وجہ سے آپ کا تجارتی خسارہ ہے
اس کی وجہ سے. اچھا لیکن ریاست خود کیوں دلچسپی نہیں لے رہی دوبارہ بڑی صنعتیں لگانے میں؟ ریاست نا یہ بھی تو ایک مسئلہ ہے نا. آپ نے دنیا میں بہت سے ایسے ممالک ہیں جہاں اس پہ ایک ری تھنک ہے اس وقت کہ ریاست کا کردار صنعت کاری میں کیا ہونا چاہیے, خاص طور پر تیسری دنیا کے ممالک میں, اور اس کو کوپریٹائز کیا جا سکتا ہے. چین میں ہم اس کی بہت سی مثالیں دیکھتے ہیں کہ وہ ریاست کی اپنی انڈسٹری ہے مگر وہ بالکل ایک پرائیویٹ سیکٹر اینٹیٹی کی طرح سے فنکشن کر رہی ہے. تو ریاست خود بجائے پرائیویٹ سیکٹر کو, یعنی ضرور کرے نجی شعبے کو ترغیب دے, لیکن اس طرف دھیان کیوں نہیں ہے؟
میرے خیال میں دھیان اس لیے نہیں ہے کیونکہ جو ایک اور چیز جو 1980 کی دہائی میں شروع ہوئی اور میرے خیال میں اب سے چند برس پہلے ہی وہ میرے خیال میں اختتام پہ پہنچ گئی ہے, وہ یہ کہ پاکستان جیو اسٹریٹیجک رینٹس پہ زندہ رہتا تھا. افغان جو سوویت یونین کا افغانستان میں وہ ہوا انویژن ہوئی, اس کے بعد سے پاکستان کا ایک جیو اسٹریٹیجک رول بن گیا جس میں جس کی بنیاد پر پاکستان ڈالر کما رہا تھا. پھر وہ ڈالر جو ہیں وہ پھر الگ قسم کی ایکٹیویٹیز میں چلے گئے اور اس سے ہی وہ 22 خاندانوں سے 2200 خاندان بن گئے آج. اور وہ جو 80s کی وار تھی وہ ارلی 90s میں ختم ہوئی. 90s میں پاکستان میں ایک رجحان بڑھنا نیو لبرل پیراڈائم میں ہی کہ گلوبلائزیشن کی طرف جانے میں ایکسپورٹس کا ایک رول ہے, اور کچھ ایکسپورٹس کی بنیاد بھی رکھی گئی, اور پھر 9/11 ہو گیا, اور 9/11 کے بعد وہ سلائڈ جو ہے وہ دوبارہ سے آ گئی. اور اسی کی یہی وجہ ہے کہ اب سے 10 سال پہلے یا 12 سال پہلے شوکت ترین صاحب صحیح کہتے ہیں, انہوں نے 2008 میں IMF سے نیگوشیٹ کیا, اور وہ نیگوشیشن ان کی اپنی زبان میں وہ کہتے ہیں دیٹ واز اے بریز.
یہ پیپلز پارٹی کی حکومت 2008 سے شوکت ترین صاحب رہے ہیں.
جی جی, اسی اس میں وزیر خزانہ تھے. اس کے بعد 2021 میں انہوں نے جو نیگوشیٹ کیا تو وہ خود ہی کہتے ہیں کہ چنے چپا دیے ہمیں.
میں یہاں
یہ کام مشکل سے مشکل ہوتا جائے گا
اگر ہم صنعتکاری پر اور اس صنعتکاری کے نتیجے میں اپنی برآمدات پر توجہ دیں گے. ایک میرا سوال اب آپ سے, چونکہ کافی ایک وقت کی ظاہر ہے کہ قلت ہوتی ہے, لیکن ایک سوال میں آپ سے چاہوں گا کہ اس پر گفتگو کریں کہ کیا پاکستان میں بہتری آئی ہے بین الصوبائی جو معاشی ہمارا معاہدہ ہے نیشنل فائنانس کمیشن اوارڈ اس کے سلسلے میں. اوارڈ نہیں مطلب نیشنل فائنانس کمیشن اینڈ دا 7th اوارڈ جو کہ اس وقت جس
ہاں مطلب پاکستان ایک فیڈرل ریاست ہے اور ایک فیڈرل ریاست یہ شروع سے ہے.
اس کی بنیادی
فیڈرلزم کی بیسس پہ تھی, لیکن فیڈرلزم کو اگر آپ ریونیوز یا وسائل کے حوالے سے دیکھیں, پبلک فائنانس کے حوالے سے دیکھیں, تو صوبوں کو ہمیشہ جو ہے ان کی ان کو فائنینشلی جو ہے وہ بہت ہی کرب کیا گیا, ان کو اس طرح کے وسائل نہیں ملے جس سے وہ فیڈرلزم کو پروان چڑھ سکتی.
اب ایسا ہے, اب بہتری آئی ہے,
اور اس کی وجہ یہ تھی کہ فیڈرل گورنمنٹ کا بہت زیادہ وسائل, ایک تو ٹیکسیشن انسٹرومنٹ سارے فیڈرل گورنمنٹ کے پاس تھے, دوسرا کہ فیڈرل گورنمنٹ جو تھی وہ جو شیئر صوبوں کو دیتی تھی وہ ریلیٹیولی کم تھا, اور تیسری چیز جو بہت اہم تھی وہ یہ کہ جو شیر صوبوں کو ملتا تھا اس میں پنجاب کا غلبہ تھا. پنجاب کا غلبہ جو ہے وہ آبادی کی وجہ سے کی بنیاد پر تھا. تو جو 2010 کا نیشنل فائنانس کمیشن اوارڈ تھا اس نے ان چیزوں کو میں ایک بہت بڑی تبدیلی لے کر آیا. ایک تو صوبوں کا جو صوبوں کا شیئر ہے اس میں خاطر خواہ اضافہ ہوا, 47% سے 58% ہوا. اس کے علاوہ ایک اہم ٹیکس جی ایس ٹی ان سروسز جو کہ صوبوں کے بحاف پہ وفاق کلیکٹ کرتا تھا
وہ صوبے خود کرتے ہیں.
اب چاروں صوبے خود کرتے ہیں اور جو وفاق کرتا تھا اس سے کہیں زیادہ کرتے ہیں. اور تیسری چیز یہ کہ پاکستان میں پہلی دفعہ 2010 کے اوارڈ میں جو ہے وہ پنجاب نے خود ریلینٹ کیا اور میرے خیال میں 16% جو ہے اب نان پاپولیشن بیسس پہ ریسورسز کی تقسیم ہو.
یہ پسماندگی کی کہ سماجی
اس میں پسماندگی.
اسد جی, مستقبل کیا نظر آ رہا ہے؟ چونکہ اس وقت ہم ایک بہت شدید معاشی بحران میں ہیں اور بالکل ابھی ابھی تقریباً دیوالیہ ہوتے ہوتے معیشت بچی ہے جس وقت ہم یہ گفتگو کر رہے ہیں, اور ساتھ ہی پاکستان میں خوفناک سیلاب کی صورتحال سے ہم دوچار ہیں. تو یہ آپ نے بہت ہی ایک عمدہ اور بڑے ایک میں سمجھتا ہوں کہ مربوط انداز میں جو بنیادی مسائل ہیں ہماری صنعت کے, زراعت کے, خصوصی طور پر صنعت کاری کے, کیونکہ بغیر صنعت کاری کے اور بغیر ویلیو ایڈیشن کے اگر کوئی پیداوار ہو بھی رہی ہے تو اس سے اس کی برآمدات ممکن نہیں ہے یا آپ کو را مٹیریل برآمد کرنا پڑے گا. لیکن اب کیا آپ کو نظر آتا ہے کہ فوری طور پہ ایسے, اور میں سمجھتا ہوں کہ بڑا ہی سلی کوسچن ہے یہ, کیونکہ فوری طور پہ دو تین چیزیں کون سی ایسی ہو سکتی ہیں؟ ایک تاریخ کے طالب علم کی حیثیت سے مجھے خود بھی اس سوال کی کوتاہ بینی کا اندازہ ہے, مگر آپ چونکہ معیشت دان ہیں, معیشت کے معاشیات کے ماہر ہیں, تو کیا کیا جائے امیڈیٹلی کہ ہم مزید اس یہ جو سائیکل آف پرپیچوئل میکرو اکنامک انسٹیبلٹی ہے اور سائیکل آف پرپیچوئل ایک طرح سے پاورٹی میں اضافہ اور تعلیم اور صحت پہ اخراجات میں کمی ریاست کی طرف سے, اس سے کیسے نکلیں؟
اس میں جی دو تین چیزیں ہیں. پہلی چیز تو یہ کہ تعلیم اور صحت پر بنیادی طور پہ جو اخراجات ہیں آئینی جو جورسڈکشن ہے اس کے حوالے سے بھی اور
صوبوں کے
وہ صوبوں کے ہیں, تو یہ اگر کسی کو خام خیالی ہے کہ وہ صوبوں کے وسائل کو کم کرے اور اس سے پاکستان میں کسی قسم کی ترقی ہوگی تو وہ نہیں ہوگی. اگر ہونی ہوتی تو 2010 تک ہو گئی ہوتی.
ٹھیک.
تو نہ تعلیم میں نہ صحت میں کوئی 2010 سے پہلے کوئی خاطر خواہ بہتری آئی تھی, لیکن 2010 کے بعد کم سے کم صحت کے پیمانے میں کافی بہتری آئی ہے. تعلیم میں ابھی بھی معاملہ بہت پیچھے ہے, خاص طور پہ بلوچستان میں اور کسی حد تک سندھ میں, لیکن صحت کے شعبے میں بہت بہتری آئی ہے. لیکن یہ کام جو ہے یہ صوبوں کو ہی کرنا ہے.
ٹھیک ہے.
اور اگر آپ کا ایمفسس سوشل ڈیولپمنٹ کی طرف ہے تو یہ جو ڈسٹریبیوشن آف ریسورسز ہے اس کو
نہیں, لیکن میں نے تو آپ سے یہ اس پہ تو مجھے بالکل اتفاق ہے, لیکن میرا سوال یہ کہ مزید ویلتھ کیسے جنریٹ کی جائے.
دوسری بات جو ہے وہ بہت اہم ہے میرے خیال میں. دو چیزیں تو بہت ضروری ہیں. ایک تو پاکستان کو ایکسپورٹ اورینٹیشن کی طرف اور ایک مکس آف ایکسپورٹ اورینٹیشن اینڈ امپورٹ سبسٹیٹیوشن اس کی طرف موو کرنا ہوگا. پاکستان کی جو انڈسٹریل ایلیٹ ہے وہ اس طرف مائل نہیں ہے, اور اس کو بلکہ جو کمرشل اور انڈسٹریل ایلیٹ ہے اس کو مائل کرنا ہوگا, اور اس کو صرف ریاست مائل کر سکتی ہے. پاکستان میں سرمایہ کاری کا لیول جو ہے اس وقت بنگلہ دیش, ہندوستان, ویتنام, تھائی لینڈ, ترکی سے آدھا ہے
انویسٹمنٹ کا.
جی, ان ملکوں میں تقریباً 25 से 30 फीसद जीडीपी का सरमाया कारी में जाता है, पाकिस्तान में 12 से 13 फीसद जाता है, और ये एक बहुत बड़ा इशू है। और तो अब ये तीसरा जो बहुत बड़ा बहरान है वो एनर्जी का है। एनर्जी का बहरान जो है उसे रिजॉल्व करना है, और मेरा कामिल ईमान है कि पाकिस्तान का जो मौजूदा सियासी ढांचा है ये इन तीनों चीजों को करने में नाकाम रहेगा। तो एक अलग किस्म की सियासत की जरूरत है, और वो सियासत जो है वो इन इश्यूज पे तवज्जो दे, और वो सियासत इसे आगे लेकर जा सकती है तो जाए, वरना ये जो आज के मार्शी मसाइल हैं ये हमने पिछले कुछ अरसे में देखा है कि ज्यादा गंभीर हुए, लेकिन ये इससे ज्यादा गंभीर होते चले जाएंगे।
बहुत बहुत शुक्रिया डॉक्टर असद सईद। मैं समझता हूँ कि निहायत मालूमात अफजा गुफ्तगु भी रही, मगर कुछ मैं परेशान भी हो गया सुन के, चूंकि पाकिस्तान में जो सियासी अशराफिया है, और सियासी अशराफिया जब हम कहते हैं तो उसमें पाकिस्तान की रियासत के मुस्तकिल इदारे भी शामिल हैं, और उन्हें इस पर जरा गौर करना पड़ेगा। और ख्वातीन हजरात, कोशिश हमारी ये थी कि हम तफसील से डॉक्टर असद सईद से बात करें, और डॉक्टर असद सईद चूंकि नेशनल फाइनेंस कमीशन के भी मेंबर हैं, और साथ साथ उनका सनतकारी में के आपको अंदाजा हो गया होगा गुफ्तगु से कि उन्होंने दो तीन बातें जो मैं समझा हूं, बहुत से सवालात जहां जहनों में उभरे वहां ये भी है कि जब तक पाकिस्तान में जो फोकस है हमारी मंसूबाबंदी का वो बरामदात पर नहीं होगा, और साथ साथ इम्पोर्ट सब्स्टिट्यूशन, उसे क्या कहेंगे कि दरामदात भी मखसूस किस्म की दरामदात के लिए कुछ यानी सब यानी एक तरह से मराहत फराहम करना, उस ये सब एक कॉम्बिनेशन है, और साथ साथ सनतकारी के बगैर यानी सनतें लगाए बगैर या वैल्यू एडिशन जिसे हम कहते हैं कि अगर मिसाल के तौर पर हम टमाटर पैदा कर रहे हैं तो केचप बनाने की सलाहियत भी हमारे अपने यहाँ हो, अगर हम कपास उगा रहे हैं तो बिल्कुल ही हाई एंड फैब्रिक बनाना, और टेक्सटाइल की इंडस्ट्री जो कि हम देखते हैं कि बांग्लादेश में बगैर कपास उगाए कितनी जबरदस्त है, तो वो हमारे यहाँ क्यों नहीं हो सकती। तो इस तरह के और भी बहुत से मसाइल हैं। जाहिर है कि कल पाकिस्तान हवाई जहाज बनाना नहीं शुरू कर देगा, मगर जो सनतें हम लगा सकते हैं, जो सनतकारी हम कर सकते हैं, सर्विसेज सेक्टर में आईटी की पूरी एक इंडस्ट्री है, इसके अलावा जो स्टार्टअप्स का पूरा एक सिलसिला है, जो फाइनेंशियल टेक्नोलॉजी है, बहुत सी चीजों पे जाहिर है गुफ्तगु नहीं हो पाई, लेकिन उस तरफ हमें तवज्जो देने की जरूरत है। सामईन, मुझे यकीन है कि आपको इस गुफ्तगु से जहां जहन में सवाल उभरे होंगे वहीं कुछ आपकी मालूमात में भी इजाफा हुआ होगा।
इस पॉडकास्ट में पेश की जाने वाली गुफ्तगू शुरका की जाती राय पर मबनी है, वॉइस ऑफ अमेरिका का इससे मुत्तफिक होना जरूरी नहीं।
पाकिस्तान की आजादी के 75 साल, इस मौके पर वीओए उर्दू आपके लिए ऐसी कहानियां और गुफ्तगू ला रहा है जिनमें बात होगी पाकिस्तान के सियासी, सकाफती और माशरती तनवों के हर पहलू पर। हम पेश करेंगे मुख्तलिफ नुक्ते नजर और फिक्र अंगेज ख्याल। इस तारीखी मौके पर वीओए उर्दू की नशरियात सुनते रहिए। इस खसूसी पॉडकास्ट की अगली किस्त में हम बात करेंगे खारजा पॉलिसी के 75 सालों पर।